رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير. اگلا چپٹر ہے التوحید فی ضوء القرآن، توحید قرآن مجید کی روشنی میں. اس چپٹر میں ہم قرآن پاک کی مختلف آیات کو نوٹ کریں گے کہ جس کی روشنی میں ہم دیکھیں گے کہ عقیدہ توحید کی کیا اہمیت ہے. پہلی بات، اللہ تعالیٰ خود توحید کی گواہی دیتا ہے. سورۃ آل عمران کی آیت 18 میں ہے، شہد اللہ انہ لا الہ الا ہوا والملائکۃ واولو العلم قائما بالقسط لا الہ الا ہوا العزیز الحکیم. اللہ نے خود شہادت دی کہ اس کے سوا کوئی الہ نہیں، نیز فرشتے اور علم والے لوگ جو انصاف پر قائم ہیں وہ بھی شہادت دیتے ہیں، واقعی اس زبردست اور حکیم کے علاوہ کوئی الہ نہیں. اس سے کیا پتہ چلتا ہے؟ ہم سب مسلمان ہونے کا اظہار کرتے ہیں لا الہ الا اللہ کی گواہی سے. ہم دنیا میں جب آتے ہیں تو ہم اسلام پہ ہوتے ہیں. بچہ بول نہیں سکتا تو اس کے ایک کان میں اشہد اللہ الہ الا اللہ اور دوسرے کان میں اشہد ان محمد رسول اللہ کی پکار اسی گواہی کا ایک حصہ ہوتی ہے. کوئی مسلمان ہوتا ہے جب، یعنی کنورٹ ہوتا ہے، اپنے شعور کے ساتھ اسلام قبول کرتا ہے، تو وہ اقرارم باللسان کی صورت میں گواہی دیتا ہے کہ لا الہ الا اللہ. یہ ہم انسانوں کی گواہی ہے. اللہ تعالیٰ کہتے ہیں توحید اتنی بڑی سچائی ہے کہ میں بھی اس بات کی گواہی دیتا ہوں. محسوس کیجئے اس کی شدت کو. اللہ گواہی دیتا ہے کہ میرے سوا کوئی نہیں، اور اس کی گواہی سے بڑی کون سی گواہی ہوگی؟ تو لہٰذا انسان جب بھی لا الہ الا اللہ کہے تو دل میں مسکرا دے کہ یہ وہی گواہی ہے جو خود اللہ نے بھی اپنی ذات کے لیے پسند کی، اور اللہ تعالیٰ ہمیں بھی اس کی توفیق دے کہ ہم اس بات کی گواہی دے سکے. دوسری آیت سورۃ بقرہ کی آیت 163 ہے. قرآن مجید نے لوگوں کو صرف ایک اللہ کی عبادت اور بندگی کی دعوت دی ہے. اس کی دلیل، وَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ لَا إِلَٰهَ إِلَّا هُوَ الرَّحْمَٰنُ الرَّحِيمُ. لوگو، تمہارا الہ تو بس ایک ہی ہے، اس کے سوا کوئی الہ نہیں، وہ بڑا مہربان اور نہایت رحم کرنے والا ہے. دوسری دلیل نمبر نوٹ کیجئے، سورۃ قصص آیت 88، ولا تدعوا مع اللہ الہا آخر لا الہ الا ہوا کل شیء ہالک الا وجہہ لہ الحکم و الیہ ترجعون. اللہ کے سوا کسی دوسرے کو الہ نہ پکارو، اس کے سوا کوئی الہ نہیں، اس کی ذات کے سوا ہر چیز ہلاک ہونے والی ہے، فرما روائی اسی کے لیے ہے اور اسی کی طرف تم سب لوٹائے جانے والے ہو. تیسری دلیل اسی بات کی سورۃ دخان کی آیت نمبر 8، لا الہ الا ہوا یحیی و یمیت ربکم و رب آبائکم الاولین. اس کے سوا کوئی الہ نہیں، وہی زندگی عطا کرتا ہے، وہی موت دیتا ہے، وہ تمہارا بھی رب ہے اور تمہارے آباؤ اجداد جو گزر چکے ہیں ان کا بھی رب ہے. دیکھیے کہ ان آیات کو ایک ساتھ سننے سے ہمیں اپنے اندر ایک خاص سوچ پیدا کرنی ہے، اور وہ کیا کہ آج وہ لوگ جو اللہ کو ایک سے زیادہ مانتے ہیں، پھر وہ حقیقت سے کتنے دور ہیں. اگر ہم اس چیز کو دلائل کی صورت میں ایک چھوٹے سے بکلٹ کی فارمیٹ میں لا سکیں، آپ سب اس پہ کام کرنا چاہیں، یا آپ میں سے اگر کچھ لوگ کام کریں کہ چھوٹا سا کوئی بک مارک بنائے، ایک بہت خوبصورت آئیڈیا ہے میرے پاس، اگر آپ کر سکیں تو اس پہ کام کیا جا سکتا ہے. ڈور نابس ہوتے ہیں، جیسے دروازوں کے باہر لٹکانے کے لیے ایک چھوٹا سا ایسا پیس آف پیپر ہوتا ہے، بیچ میں اس کو کٹ کیا جاتا ہے. اگر ہم کوئی اس قسم کا ڈور ناب ڈیزائن کر سکیں کہ جس میں اس قسم کی آیتیں، کہ جس میں اللہ کے ایک ہونے کی آیتیں ہیں اور اس کے ریفرنس کے ساتھ ہوں، تو اس کو یوز کرتے ہوئے تھوڑے سے خوبصورت موٹیویشنل سینٹنسز جمع کریں، پھر آپ اپنی لینگویج میں اس کو ٹرانسلیٹ کر کے، تو جو لوگ ایک سے زیادہ خداؤں کے نظریے کے حامل ہیں تو ان کو دیا جا سکتا ہے. کیا خیال ہے آپ کا؟ کرنا چاہیے، اس کی کوشش ہونی چاہیے. देखिए कि हमने सिर्फ खुद को नहीं बचाना, हमने दूसरों को भी बचाने की कोशिश करनी है। तो अल्लाह करे कि आप सब जो यहाँ बैठे हैं, आप अपने इर्द गिर्द रहने वाले उन लोगों के लिए एक हिदायत का सोर्स बन जाएं कि जिन तक अभी पैगाम पहुँचा ही नहीं, और जो इस सिलसिले में काम करना चाहे इंशाल्लाह ज़रूर रब्ता करे, तो आपको फिर मज़ीद इंस्ट्रक्शन दी जाएंगी। और भी इससे बहुत अच्छे आइडियाज़ हो सकते हैं, लेकिन जहाँ कम अज़ कम इन बातों को सुन के इसका और किसी को नहीं तो अपने उन मुसलमानों को तो फ़ायदा हो सकता है कि जो कलमा पढ़ने के बावजूद शिर्क के अंदर मुबतला हैं, और अल्लाह ताला सबको सही बात के ऊपर जमा कर दे। अगला मसला है, तमाम अंबिया कराम और रसूलों ने सबसे पहले अपनी कौमों को अकीदे तौहीद की दावत दी। किसने? हज़रत नूह अलैहिस्सलाम ने। लक़द अरसलना नूहन इला कौमी ही फ़काल या कौम इबुदुल्लाह मा लकुम मिन इलाहिन गैरुहु इन्नी अखाफ़ु अलैकुम अज़ाब यौमिन अज़ीम। सूरत अल आराफ की आयत नंबर 59 है। हमने नूह को उसकी कौम की तरफ भेजा, उन्होंने कहा, ए बरादराने कौम, अल्लाह की बंदगी करो, इसके सिवा तुम्हारा कोई इलाह नहीं, मैं तुम्हारे हक में एक हौलनाक दिन के अजाब से डरता हूँ। यही पैगाम हजरत हूद का अपनी कौम के लिए था। सूरत आराफ की आयत 65 में आता है, व इला आदिन अखाहुम हूदा काल या कौम इबुदुल्लाह मा लकुम मिन इलाहिन गैरुह अफला तत्तकून। और कौम आद की तरफ हमने उनके भाई हूद को भेजा, उन्होंने कहा, ए बरादराने कौम, अल्लाह ताला की बंदगी करो, इसके सिवा तुम्हारा कोई इलाह नहीं, फिर क्या तुम गलत रविश से परहेज ना करोगे। हज़रत सालेह अलैहिस्सलाम का भी यही पैगाम था। सूरत आराफ की आयत 73 है, व इला समूद अखाखुम सालेहा काल या कौमे बुदुल्लाह मा लकुम मिन इलाहिन गैरुह قد جاءتكم بينة من ربكم هذه ناقة الله لكم آية فذروها تأكل في أرض الله ولا تمسوها بسوء فيأخذكم عذاب أليم। और कौम समूद की तरफ इनके भाई सालेह को भेजा, उन्होंने कहा, ऐ बरादराने कौम, अल्लाह ताला की बंदगी करो, इसके सिवा तुम्हारा कोई इलाह नहीं, तुम्हारे पास रब की तरफ से खुली दलील आ गई, ये अल्लाह ताला की ऊँटनी तुम्हारे लिए एक निशानी है, इसे छोड़ दो कि अल्लाह की ज़मीन में चरती फिरे, इसको बुरे इरादे से हाथ न लगाना, वरना एक दर्दनाक अज़ाब तुम्हें आ लेगा। एक ही पैगाम है, तौहीद तौहीद। और आप इस कंटिन्यूटी को फील कीजिए, हज़रत नूह अलैहिस्सलाम से लेके अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तक हर नबी ने लोगों को तौहीद की दावत दी। अल्लाह एक है, उसको मान जाओ, उसी का निज़ाम चलेगा। और ला इलाहा इल्लल्लाह में वो सारे मानी जहन में रखिए, राज़िक वो है, मालिक वो है, कारसाज़ वो है, जिससे उम्मीदें रखी जाएं वो ज़ात वो है, दुआओं को सुनने वाला वो है। ऐसा नहीं लगता कि अल्लाह ताला सबसे काट के एक अपने दर का करता है? दुनिया में कोई इंसान अगर हमें ये कहे, किसी और को कहने की ज़रूरत नहीं, ये काम मैं कर लूँगी, आप कितना रिलैक्स फील करते हैं? आप कहते हैं, अच्छा वाकई, आर यू श्योर आप कर लेंगी? हाँ कर लूँगी, पूरी जिम्मेदारी से करेंगी? हाँ। हो सकता है पूरी कोशिश के बावजूद भी कहीं कमी रह जाए, लेकिन अल्लाह के लिए तो कोई मिसाल नहीं। जब वो कहता है कि लोगों मैं तुम्हारे काम करने को तैयार हूँ, तो फिर हमें इधर और उधर देखने की क्या ज़रूरत है? तौहीद इंसान को फोकस कर देती है, और यही है वो चीज़ जो इंसान के कंधों से अपने गम दूर करके अल्लाह के ऊपर डाल के उसकी फैसलों पर राज़ी होना सिखाती है। कभी ज़िंदगी में आपको कोई गम सताए, कोई आपके दिल को धड़का लगा हुआ है, कोई मुस्तकबिल का खौफ है, जॉब ना चली जाए, बच्चों की शादियां कहाँ होंगी, घर का क्या बनेगा, एक लम्हे में ये कह के सिद्क के दिल से कहें, ला इलाहा इल्लल्लाह, मेरा मामला मेरे रब के जिम्मे। यकीन करें, आप इतना हल्का महसूस करेंगे, जैसे मैंने इसको इस तरह फील करती हूँ। बस लोगों की तबीयत में बड़ी लापरवाही होती है ना, उनको चीज़ों की केयर नहीं होती। अब किसी भी फंक्शन में है, आपके पास बैग है, उसमें ज्वेलरी है, या उसमें मनी है, या कोई कीमती चीज़ है, आप उसको उठा उठा के फिर रहे हैं, बोझ लग रहा है, ना इंजॉय कर पा रहे हैं, और गम है कि पता नहीं कहीं रख के भूल दूंगी। इतने में आपको सामने अपनी माँ दिखती है, तो क्या करते हैं? अम्मा ये पकड़ो, वो माँ को पकड़ा है, आप रिलैक्स हो गए। ये चीजें छोड़ें, बेटियां तो अपने बच्चे भी मां के सपोर्ट करके कहती हैं आप बैठे हैं इसको लेके मैं जा रही हूँ घूमने। वो फीलिंग्स जरा सोचिए कि माँ को चीज दे के जो तबीयत में एक नशात आता है, तो माँ तो क्या बेचारी, हो सकता है माँ से गुम जाए आपसे बच जाती, लेकिन अल्लाह की जात जो इतना ख्याल रखने वाला, जो 70 माँओं से ज्यादा मोहब्बत करने वाला, और जिसके इख्तियार, जिसके रिसोर्सेज इतने ज्यादा हैं, फिर उस पे मामले डालने वाले के दिल की क्या कैफियत होगी। इसी को तवक्कुल कहते हैं, इसी को रदीत बिल्लाह रब्बन कहते हैं। तौहीद है वो चीज़ जो हमारी सारी टेंशन को ख़त्म करेगी, ये वही चीज़ है जो हमारे गमों को दूर करेगी। इसीलिए जो लोग अल्लाह के साथ अपने ताल्लुक को जोड़ते हैं, वो बूढ़े नहीं होते, वो ज़्यादा बीमार नहीं होते, वो दुखी दुखी नहीं रहते, वो खौफ और खदशे का शिकार नहीं होते। दुनिया वालों के पास कितना भी होता है तो गम क्या आता है, हाय आज आ रहा है, कल ना आया तो क्या होगा, कुछ संभाल लो, कुछ मुस्तकबिल की फिक्र कर लो। नेमत मिल भी जाए तो गम क्या है, हाय ये छिन ना जाए। जब आप अल्लाह पे मामले डालते हैं, मिल गया खुशी की बात है, नहीं मिला तो ना सही, मेरे रब का फैसला है। तो ये चीज़ इंसान के कंधों को हल्का करती है। इसी तरह बाकी अंबिया कराम के बारे में भी यही मज़मून मिलता है। हज़रत इब्राहीम अलैहिस्सलाम अपनी कौम को क्या कहते हैं, इसका जिक्र सूरत अल अनकबूत की आयत 16 और 17 में है। वह इब्राहीम इस قال لقومه اعبدوا الله واتقوا ذلكم خير لكم ان كنتم تعلمون। और इब्राहीम अलैहिस्सलाम ने अपनी कौम से कहा अल्लाह की बंदगी करो और उसी से डरो, ये तुम्हारे लिए बेहतर है अगर तुम जानो। तुम अल्लाह ताला को छोड़कर जिनकी इबादत कर रहे हो वो तो महज बुत हैं, और तुम एक झूठ घड़ रहे हो। दर हकीकत अल्लाह के सिवा जिनकी तुम परस्तिश करते हो वो तुम्हें रिस्क देने का इख्तियार नहीं रखते, इसलिए अल्लाह से रिस्क मांगो और उसी की बंदगी करो और उसी का शुक्र अदा करो, उसी की तरफ तुम बुलाए जाने वाले हो। यही पैगाम हज़रत यूसुफ का था अपनी कौम को। सूरत यूसुफ आयत 40 में आता है, मा ताबुदून मिन दूनिही इल्ला अस्मा अनसम्मैतुमूहा। अल्लाह को छोड़कर जिनकी तुम बंदगी कर रहे हो वो इसके सिवा कुछ नहीं है कि बस चंद नाम है जो तुमने और तुम्हारे आबा अजदाद ने रख लिए हैं। अल्लाह ताला ने इनके लिए कोई सनत नाजिल नहीं की, हुक्म तो सिर्फ अल्लाह के लिए है, और इसका हुक्म यह है कि खास इसकी इबादत के अलावा किसी और की इबादत ना की जाए। यही सीधा दीन है, लेकिन अक्सर लोग इसका इल्म नहीं रखते। हज़रत ईसा अलैहिस्सलाम इस पैगाम को तो ख़ास तौर पे गौर से सुनने की ज़रूरत है, क्योंकि आज दुनिया में अक्सरियत इनके फॉलोअर्स की है। इनका पैगाम क्या था, सूरत ज़ुख़रुफ़ की आयत 64 में आता है, इन्नल्लाह हुवा रब्बी व रब्बुकुम फअबुदूहू हाज़ा सिरातुम मुस्तकीम। हकीकत ये है कि अल्लाह ताला मेरा भी रब है और तुम्हारा भी रब, लिहाजा तुम इसी की इबादत करो, यही सीधा रास्ता है। कहाँ एक ये नारा कि ईसा खुदा, नाउज़ु बिल्लाह जीसस गॉड, और कहाँ ये दावा कि जीसस कहे कि अल्लाह तू मेरा रब है। सारी क्रिश्चियनिटी की बुनियादें हिल जाती हैं हज़रत ईसा के इस जुमले से। और इससे भी हट के अगर आप देखें तो हज़रत ईसा अलैहिस्सलाम का पहला कलाम सूरत मरियम के दूसरे रुकू में आता है कि जब पैदा हुए माँ की बेगुनाही साबित करना चाहिए तो क्या कहा, इन्नी अब्दुल्ला मैं अल्लाह का बंदा हूँ, आतानी अल किताब वल हिक्मा। तो इससे पता चलता है कि हज़रत ईसा अलैहिस्सलाम भी अल्लाह को रब मानते थे। और दोबारा आप जब दुनिया में आएंगे क़यामत से पहले, हज़रत ईसा अलैहिस्सलाम का नज़ूल सही रिवायात से तवातुर के साथ यानी कंटिन्यूस चेंस के साथ साबित है, और जब वो आएंगे तो लोगों को दीन मोहम्मदी की तबलीग करेंगे और अपने आप को अल्लाह के नबी का उम्मती करार देंगे। और इससे पता चलता है कि उस दौर में जो लोग इनके सामने होंगे वो सब गिव अप करके अपने नज़रियात को छोड़ के अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को रसूल मानते हुए एक अल्लाह को मानने वाले बन जाएंगे। और वो वक्त होगा कि दुनिया में सिर्फ तौहीद होगी, एक कलिमा होगा, सारे अदियान ख़त्म हो जाएंगे, सिर्फ इस्लाम दीन बाकी रहेगा। और उस वक्त फिर दुनिया में वो बरकत और वो बहारें होंगी जो तौहीद के नतीजे में मिलती हैं। इंशाल्लाह अगले चैप्टर्स में हम इसको पढ़ेंगे कि तौहीद के समरात क्या हैं, फल क्या मिलते हैं तौहीद से। अब ईसा अलैहिस्सलाम के बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का पैगाम भी कुरान पाक में है। Surat Swad, ayat number 65 to 66. Qul innama ana munzirum wa ma min ilahin illallahul wahidul kahhar, rabbus samawati wal ardi wa ma bainahumal azizul ghaffar. اے محمد کہہ دیجئے، میں تو بس خبردار کرنے والا ہوں کہ کوئی حقیقی معبود نہیں مگر اللہ تعالیٰ، جو یکتا ہے، سب پر غالب، آسمانوں اور زمین کا مالک، اور ان ساری چیزوں کا مالک جو ان کے درمیان ہے، وہ زبردست بھی ہے اور بخشنے والا بھی ہے. اس کے علاوہ وہ پیغمبر جن کا تذکرہ الگ سے نہیں ہوتا، ان کا ذکر سورۃ الانبیاء کی آیت 25 یعنی 25 میں ہے، وَمَا أَرْسَلْنَا مِن قَبْلِكَ مِن رَّسُولٍ إِلَّا نُوحِي إِلَيْهِ أَنَّهُ لَا إِلَٰهَ إِلَّا أَنَا فَاعْبُدُونِ. ہم نے تم سے پہلے جو بھی رسول بھیجے اس کو یہی وحی کی کہ میرے سوا کوئی الہ نہیں، بس تم لوگ میری ہی بندگی کرو. تو اس سے کیا پتہ چلا کہ اللہ تعالیٰ نے جتنے بھی انبیاء کرام اور رسول بھیجے، سب کی دعوت توحید تھی، لا الہ الا اللہ. انبیاء کے بعد پھر کون ہے جن کو اللہ تعالیٰ اپنے دین کے کام کے لیے چنے؟ تو ان کی بھی زندگی میں یہی مشن ہونا چاہیے. بعض دفعہ دین کے نام پہ کام ہوتا ہے لیکن عقائد میں شرک آنے لگتا ہے. تو لہٰذا ہر وہ بندہ جو آج امتی ہے اور اللہ کے دین کا کام کر رہا ہے، اس کو گاہے بگاہے اپنے نظریات کو چیک کرنا چاہیے کہ کہیں میرے معاملات میں شرک تو نہیں. اور یہاں میں کہوں گی ان لوگوں کو جو عامت الناس میں شامل ہوتے ہیں، جو ہر عربی پڑھنے والے کو عالم سمجھنے لگتے ہیں، ہر داڑھی والے کو وہ مفتی سمجھنے لگتے ہیں، اور ان کا خیال ہوتا ہے کہ بس ہر دین کا کام کرنے والا، ہر عربی کی کتاب وہ مذہبی کتاب ہے، اور تحقیق نہیں کر پاتے. اور بعض دفعہ لوگ دین کے نام پہ کچھ جگہوں پہ داخل ہوتے ہیں اور اللہ نہ کرے کہ دین دے کے واپس آتے ہیں. ہم کوئی چیز کھانے کی بھی لیتے ہیں نا، تو جب تک ریسرچ نہیں کر لیتے کہ کیا اس میں کوئی زہریلی چیز تو نہیں، کوئی اس کے اندر ایسی الرجک والی چیز تو نہیں جو ہمیں الرجک کرے گی، تب تک نہیں کھاتے نا. دنیا کی چیزوں میں ہم کتنے کانشیس ہوتے ہیں اور بہت کیئر کرتے ہیں. تو یہاں یہ چیز ذہن میں رکھیے کہ کبھی بھی جب بھی دین کے نام پہ کہیں آئیں، ایون یہاں آپ آئے ہیں، اگر ابھی نہیں سوچا تھا تو آج میری بات سننے کے بعد سوچ لیں دوبارہ، ایک دفعہ ضرور دیکھ لیں کہ جو بات کہہ رہا ہے، جس کے پاس ہم اللہ کا دین لینے جا رہے ہیں، اس کے اپنے نظریات کیا ہیں. اس لیے کہ جس کے پاس خود وہ چیز نہیں، وہ دوسرے کو کیا دے گا؟ اور انسان کا دل بتاتا ہے کہ حق کیا ہے اور باطل کیا ہے. بعض دفعہ باطل بار بار سننے سے وہ باطل بھی ٹھیک لگنے لگتا ہے، لیکن عقیدے کی بڑی اہمیت ہے. کوئی کتاب خریدیں، ایک لمحے کے لیے ضرور دیکھ لیں. دین کے نام پہ مارکیٹ میں فکشن سے بھی خراب چیزیں بک رہی ہیں. چلیں دنیا میں لوگ ناول ڈائجسٹ پڑھتے ہیں، ان کو پتہ ہے ہم وقت ضائع کر رہے ہیں، ہم ٹائم کلرز لے رہے ہیں، لیکن جب کوئی دین کے لیے کچھ خریدنے جاتا ہے تو وہ تو بیچارہ نیکی کے درجے سے لاتا ہے، لیکن اگر اس کے اندر بھی خلط ملط چیزیں ہوں تو پھر آپ سوچیے کہ کیا ہوگا. اس کے لیے آپ سوچ رہے ہوں گے کہ کرائیٹیرین کیا ہو، ہمیں کیسے پتہ چلے کیا یہ ٹھیک ہے کیا ٹھیک نہیں. تو ایک دفعہ اللہ کا دین سیکھ لیں، ایک دفعہ قرآن پاک کے سفر سے آپ گزر جاتے ہیں نا، تو اللہ تعالیٰ خود بخود آپ کو سکھاتا ہے. میں یہ آیات پڑھتے ہوئے سوچ رہی تھی کہ وہ لوگ جو شرک کرتے ہیں اور مسجدوں میں شرک ہوتا ہے یا دینی اداروں میں شرک ہوتا ہے، کیا وہ یہ آیتیں نہیں پڑھتے؟ آپ بھی سوچ رہے ہوں گے پڑھتے ہیں، پھر کیوں نہیں ان کو سمجھ آتی توحید؟ اس کا ذکر سورۃ الانفال میں آتا ہے کہ واللہ یحول بین المرء وقلبی، اللہ بندے کے اور اس کے دل کے بیچ میں حائل ہو جاتا ہے. آپ کی سوچ ٹیڑھی ہوتی ہے نا، تو پھر اللہ آپ کو سیدھا کرنے ہی نہیں دیتا. یعنی آپ کے بیچ میں یہ پردہ لگا ہے نا، تو حائل ہو گئی ادھر کی چیزوں سے. اس طرح پھر اللہ ہدایت سے بندے کو روک لیتا ہے. اس لیے بڑے شعور سے دعا مانگنی چاہیے کہ اہدنا الصراط المستقیم، کہ اللہ مجھے سیدھا راستہ دکھا.